महत्त्वपूर्ण सामान छ भने छ, यसो छिपेर हेरेको वन्य जन्तुको हाडछाला र सिङ पो छ त।
होइन, के भन्छ यो वन्य जन्तु चोरी सिकारीको सामान पो हुन सक्छ त्यो। जघन्य अपराध हो, हामी दुवै बस्छौ, ठुलै सजाय पो हुन्छ। यस्तो सामान देख्न साथ नजिकैको प्रहरीलाई खबर गर्नु पर्छ भन्ने कुरा थाहा छैन कि क्या हो? हत्तेरिका डुबाउने भयो केटोले, अब खालास जेलको हावा।
पैसाको प्रलोभनमा वन्यजन्तु चोरी सिकारी तथा तस्करीका सामान ओसार पोसार गर्न रोकौं, सचेत र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं। WWF नेपाल र रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
यो बसमा बसेपछि त के खाम पो लाग्छ। ओ यता हेर्न, मैले के ल्याएकी छु।
लिले, म पनि खान्छु। प्लास्टिक र फोहोर चाहिँ कहाँ फाल्ने नि?
खैले तले त झ्यालबाट फालिदिन्छु, लौ जा।
हत्तेरी, कसले के फाल्यो फेरि? जिउमै पो लाग्यो। ए बहिनी, झ्यालबाट यसरी फोहोर फाल्ने थुक्ने गर्दा दुर्घटना हुने र जथाभावी वातावरण फोहोर हुने थाहा छैन कि क्या हो?
के गर्नुभयो बहिनी यस्तो? हेर्नुहोस् त, तपाईँले फालेको फोहोरले ऊ त्यो पैदल यात्रीलाई लाग्यो नि।
हेर साथी, यसरी गाडीमा हिँड्दा फोहोर कहिले पनि झ्यालबाट बाहिर फाल्न हुँदो रहेनछ। यसले पैदल यात्रुलाई असर गर्ने मात्र होइन, सवारी साधन समेत दुर्घटना गराउन सक्छ।
हो रहेछ, अबदेखि सवारी साधनबाट म पनि फोहोर फाल्दिन र अरूलाई पनि नफाल्न भन्छु।
फोहोर डस्टबिनमै फाल्ने बानी गरौं, डस्टबिन छैन भने झोला वा खल्तीमा राखौं, सवारी साधनबाट फोहोर फाल्ने बानी छ भने आजैबाट छोडौं।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
प्रसूतिको अवस्थामा हुन सक्ने जटिलताहरू जस्तै धेरै रगत बग्ने, उक्त रक्तचाप, कम्पन छुट्ने, बेहोस हुने, समयमा साल नझर्ने, बच्चा योनि मार्गमा अड्किने आदि जस्ता जटिलताहरू कम गर्न र आमा र नवजात शिशुको जीवन सुरक्षित गर्न प्रसूति सेवा 24 घण्टा उपलब्ध हुने नजिकैको स्वास्थ्य संस्थामा प्रसूति गराउन लैजानुहोला। सरकारी तथा अन्य सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति गराए बापत नेपाल सरकारले यातायात खर्चको व्यवस्था पनि गरेको छ। स्वास्थ्य संस्थामै प्रसूति गराई आमा र बच्चाको जीवन सुरक्षा गर्नुहोस्। आमा तथा नवजात शिशुको स्वास्थ्य सेवा नेपाल सरकारद्वारा निशुल्क उपलब्ध गराइन्छ।
नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
यस बेला बिहानको 7 बज्ने लाग्यो, अब सुन्नु समाचार।
यस स्टुडियो टाइम
यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वन डडेलोका कारण सिर्जित वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी डडेलो रोकथाम तथा नियन्त्रण गर्न सम्बद्ध निकायलाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्देशन। मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तयारी। शिक्षकका जायज माग पूरा गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संवादमा आउन आन्दोलनरत शिक्षकलाई आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कमा व्यापक वृद्धि गरेपछि अन्तर्राष्ट्रिय शेयर बजारमा गिरावट।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले वन डडेलो र त्यसका कारणले सिर्जित वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी डडेलो रोकथाम तथा नियन्त्रण गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो सम्पन्न परिषदको 17 बैठकमा परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा प्राधिकरणको गति लिनुपर्नेमा जोड़ दिनुहुँदै विपदका समयमा उद्धार र राहतका लागि गृह मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। बैठकमा 16 परिषद बैठकबाट स्वीकृत पश्चिम नेपाल भूकम्प तथा 2081 सालको मनसूनजन्य विपद पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराइएको थियो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार तयार रहेकाले संवादमा आउन आन्दोलनरत शिक्षकलाई आग्रह समेत गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशको प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधतालाई राष्ट्रिय एकता र उपलब्धिका रूपमा विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो।
विश्वको सबभन्दा ठूलो नेचरल कुलिङ सेन्टरको रक्षाको त्यसको भविष्यको चिन्ता गर्ने ठाउँ, त्यसै गरेर यस भूभागलाई र बाँकी विश्वलाई पनि जोगाउने एउटा रिचार्ज सेन्टर र सिस्टमको यो अद्भुत थलोको रक्षाको हाम्रो अन्तर्राष्ट्रिय उत्तरदायित्व छ। भविष्यमा पृथ्वीको सुरक्षा र मानव जाति बस्न लायकको पृथ्वी कायम रहोस् र हाम्रा सन्ततिले जबसम्म पृथ्वी रहन्छ तबसम्म भन्ने कुरा पनि सोच्नु पर्नेछ। त्यस कारण हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण।
प्रधानमन्त्री ओलीले भू राजनीतिका नाममा कुनै गल्ती नगरी नेपालले आफ्नो स्वाधीनता राष्ट्रिय हितका लागि यथोचित र सचेत प्रयासहरू गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि मुलुकहरूसँग बलियो र कमजोरका आधारमा नभई न्यायसंगत स्वस्थ र सन्तुलित सम्बन्ध कायम गर्ने पनि स्पष्ट पार्नुभयो। बैठकमा पश्चिम नेपालमा भूकम्प तथा 2081 सालको मनसूनजन्य विपद पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको कार्यान्वयन अवस्थाको समीक्षा समेत गरिएको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्री प्रमुख, प्रतिपक्षी दलका तर्फबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति सहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा हिजो सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, मुख्य सचिव एक नारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृह कार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डुमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो। बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानून निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अन्तर्गत शपथ खाएर संसदमा आई संविधान मान्दिन भन्नु इमान्दारिताको खडेरीपन हुने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित हिमालयन संवादको पहिलो श्रृंखलाको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनैतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरूले विकास र सुशासनको यात्रालाई अगाडि बढ़ाउने प्रयास गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबारे देशका केही दायित्वहरू निर्वाह गर्न लागेको बताउनुभयो। उहाँले बंगालको खाड़ीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरूभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गर्नुभयो। उहाँले आदर्श, कमजोर र स्वार्थ हावी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति एवं गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ। दुई दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहनु भएका लामिछाने हिजो जिल्ला कारागार चलान हुनु भएको हो। हिजो जिल्ला अदालत पेश गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनु भएको छ। गणेशमान सिंह फाउण्डेशनले काठमाण्डुमा हिजो आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनु भएको योगदान विषय गोष्ठीमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले नेपालमा राज संस्था पुनर्स्थापनाका लागि भारतले सहयोग गरेको भन्ने हल्ला झुटो भएको बताउनुभयो। उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्ली स्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले सिंचाई पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। प्रदेश सरकार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म 403 सिंचाई बाँध तथा मुहान र 832 किलोमिटर पक्की नहर निर्माण सम्पन्न भएका छन्। लिफ्ट सिंचाई प्रणाली अन्तर्गत 107 आयोजना सञ्चालनमा छन्, जसमा चालू आर्थिक वर्षमा 2 नयाँ योजना थपिएका छन्। पम्प हाउसको संख्या 386 पुगेको छ भने सिंचाई प्रयोजनका लागि 82 आयोजना विद्युतीकरण गरिएका छन्। पाइपलाइन विस्तार अन्तर्गत 747 किलोमिटर पाइपलाइन बिछ्याइएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशमा 55% भूभागमा सिंचाई सुविधा विस्तार भएको प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनु भएको छ। मन्त्रालयमा यातायात व्यवसायी तथा मजदूरहरूसँगको हिजोको छलफलमा उहाँले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सड़क तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताउनुभयो। कालीगण्डकी करिडोर अन्तर्गत गैडाकोट मालढुङ्गा सड़क खण्डको रामदी रानीमहल खण्डमा ट्र्याक खोल्ने काम शुरू भएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको कालीगण्डकी करिडोर अन्तर्गत गैडाकोट मालढुङ्गा सड़क खण्डको रामदी रानीमहल खण्डमा ट्र्याक नखुल्दा 10 काम हुन सकेको थिएन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
कालीगण्डकी कोरिडोर अन्तर्गत 10 रोकिएको रामदी रानीमहल खण्डको ट्र्याक खोल्ने काम शुरू भएको छ। कालीगण्डकी कोरिडोर अन्तर्गत रामदी रानीमहल खण्डमा ट्र्याक खोल्ने सड़क स्तर उन्नति गर्ने कामले गति लिएको छ। कोरिडोर अन्तर्गत अन्य स्थानमा सड़क निर्माण पूरा हुँदा यस क्षेत्रमा भने हालसम्म पनि ट्र्याक खुल्न सकेको थिएन। सड़क निर्माणले गति लिएपछि आफ्नो ठाउँको विकासमा परिवर्तन आउने स्थानीय डोलाराम अधिकारीले बताउनुभयो।
रामदी रानीमहल रिडी जस्ता धार्मिक क्षेत्रहरू अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटकहरू पनि यो बाटोबाट हिँड्दै गर्दा यो क्षेत्रको पक्कै पनि केही परिवर्तन हुन्छ।
कोरिडोर अन्तर्गत ट्र्याक खुल्न बाँकी यस क्षेत्रमा निर्माण कार्य धमाधम अगाडि बढेपछि रानीमहल तानसेन हुँदै रामदी करिब 40 लामो यात्रा आधा छोटिनेछ। रानीमहल रामदी सड़कमा निर्माण व्यवसायीले खण्ड खण्ड छुट्याएर काम गरेका छन्। अहिले सो क्षेत्रमा सड़क विस्तार चौडा बनाउने, नाली टेवा पर्खाल दिने, कटिङ गर्ने, रामदी क्षेत्रको पहाड़मा ब्लास्टिङ गर्ने काम भइरहेको छ। योजना सम्पन्न गर्न बजेट अभाव नै मुख्य चुनौती रहेको कालीगण्डकी कोरिडोर गैंडाकोट रामदी मालडुङ्गा सड़क योजना पाल्पाकी प्रमुख कल्पना अधिकारीले बताउनुभयो।
अहिले हामीले एक्सकाभेसनका कामहरू गरिरहेका छौँ र ब्लास्टिङको काम पनि सुरु भयो। समयमा नै जसरी पनि सघाउनै पर्छ, तर एउटा समस्या भनेको चाहिँ बजेटको अलिकति अभाव नै छ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि अहिले सो क्षेत्रमा नयाँ ठेक्का मार्फत खुदुङ्ख हिम सगरमाथा जेवीले भ्याट सहित 85 रुपैयाँमा 3 काम सक्ने गरी 2081 कार्तिकमा ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ। निर्धारित समयमै काम सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरूले नियमित खबरदारी गरिरहेका छन्। कोरिडोर अन्तर्गत यो सड़क पूरा गर्न बजेटका लागि आफूले पहल गर्ने पूर्व मन्त्री सोम प्रसाद पाण्डेले बताउनुभयो।
यसलाई सम्पन्न गर्ने कामको निम्ति आवश्यक बजेटलाई नेपाल सरकारसँग जोडबल गर्नुपर्छ भन्ने सोचमा म छु।
ओर्लादेखि गैंडाकोटसम्मको 435 किलोमिटर मध्ये मालडुङ्गादेखि गैंडाकोटसम्मको 240 किलोमिटर सड़क तोकिएको समयमै काम सम्पन्न गर्न रामदी रानीमल सड़क खण्ड पूरा गर्नुपर्ने हुन्छ। कालीगण्डकी कोरिडोर निर्माण सम्पन्न भएपछि यस क्षेत्रको मात्र नभई चीन नेपाल र भारत सिधा जोड्ने सड़क तयार हुनेछ भने यसले त्रिदेशीय आर्थिक विकासमा समेत टेवा पुर्याउनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सहितको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउन संघीय सरकारले बजेट लगायत आवश्यक अन्य विषयमा सहजीकरण गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफील्ड साइट बनाउनु पर्नेमा जोड़ दिनुभयो। दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुमा सहयोग गर्ने उद्देश्यले यही चैत 29 देखि 31 गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन 2025 आयोजना हुने भएको छ। सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको सह आयोजनामा हुने सम्मेलनमा यातायात क्षेत्रका विज्ञहरू, नीति निर्माता, प्रविधि, नव प्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार भविष्यमा अप्नाउनु पर्ने रणनीतिबारे गहन छलफल हुने जनाइएको छ। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सात भर बलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालक सहित 2 जनाको मृत्यु भएको छ भने अन्य 22 जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका सात स्थित शिवगढ़िया मोडमा सोमबार साँझ LU1C2763 नम्बरको पिकअप भ्यान पल्टिँदा गैडहवा गाउँपालिका एक शिवपुरवाकी 12 वर्षीय अस्मिता यादव र सुदोदन गाउँपालिका 6 मान मटेरियाकी 48 वर्षीय जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। घाइते मध्ये 3 जनाको लुम्बिनी स्थित लाइफ केयर अस्पताल र 19 जनाको भैरवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँ पहिरोमा परेर 2 जना बेपत्ता भएका छन्। अन्नपूर्ण हिमालको क्याम्प 2 र 3 को बीचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रीमा शेर्पा र निमा टासी शेर्पा हिजो बिहानदेखि हराइरहेको सेबेट समेट ट्रेकिङ एजेन्सीका संचालक निङमा शेर्पाले बताउनुभयो। आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाण्डुबाट उद्धारको टोलीलाई हेलिकप्टर मार्फत पठाइएको उहाँले जानकारी दिनुभयो। हिमाली जिल्ला बाजुरामा यो वर्ष शैक्षिक सत्र शुरू हुनु अगावै पाठ्य पुस्तक पुगेका छन्। जिल्लाका 9 वटै स्थानीय तहका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्य पुस्तक चैत 17 गते नै जिल्लामा पुगेका हुन्। 9 वटै स्थानीय तहका सामुदायिक विद्यालयका कक्षा 1 देखि 10 सम्मका आवश्यक पाठ्य पुस्तक जिल्लामा पुगेर विद्यालयलाई वितरण कार्य भइरहेको जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराका प्रमुख टीकाराम जोशीले जानकारी दिनुभयो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढ़ीले हालसम्म 6,19,000 थान पाठ्य पुस्तक बिक्री गरेको छ। केन्द्रले नयाँ शैक्षिक सत्र 2082 का लागि सुदूरपश्चिम प्रदेशका 7 पहाड़ी जिल्लामा स्थानीय पुस्तक विक्रेता मार्फत उक्त संख्यामा पाठ्य पुस्तक बिक्री गरेको हो। हालसम्म पुस्तक बिक्रीबाट 8,31,00,000 रूपियाँ आमदानी भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढ़ीका प्रमुख राम विनय श्रेष्ठले जानकारी दिनुभयो। कञ्चनपुरमा चैत 26 गतेदेखि र कैलालीमा चैत 28 गतेदेखि पाठ्य पुस्तक बिक्री शुरू गरिने उहाँले बताउनुभयो। भोजपुरको टेम्के मयुङ गाउँपालिका 5 मझौलेका स्थानीयलाई सामान्य स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ। गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो। नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका 9, 8 र 7 का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवा मार्फत सेवा प्रभाव भइरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। सरकारले चैते धानलाई नमूना कृषि कार्यक्रमका रूपमा अघि बढ़ाउने नीति लिएपछि कैलालीमा चैते धान खेतीको क्षेत्र विस्तार भएको छ। बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढ़ी हुने भएकाले पनि यसको क्षेत्र विस्तार गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारले चैते धानलाई नमूना कृषि कार्यक्रमका रूपमा अघि बढ़ाउने नीति लिएपछि कैलालीमा चैते धान खेतीको क्षेत्र विस्तारमा वृद्धि हुँदै गएको छ। शुरूआतीका वर्षमा 400 हेक्टर क्षेत्रफलमा लगाएको चैते धान अहिले 1275 हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। कैलालीमा बाढ़ी डुबान तथा बर्खे धान नहुने जमिनमा चैते धान खेतीको क्षेत्र विस्तार गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीका निमित्त कार्यालय प्रमुख टेकबहादुर विष्ट सरकारी नीति अनुरूप चैते धान खेतीको क्षेत्र विस्तारमा वृद्धि हुँदै गएको बताउनुहुन्छ।
1150 आसपासमा थियो भने अहिले 1275 जति हेक्टर जति विस्तार भएको छ। खास गरी यो बर्खामा धान लाउन नसकिने क्षेत्रलाई चाहिँ आधार मानेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौ। चैते धानलाई बढावा दिने नामले विभिन्न सेवाटी विस्तार भइरहेछ।
कैलालीको दक्षिण क्षेत्र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टिकापुर नगरपालिका, कैलाली गाउँपालिका क्षेत्रको बाढ़ी प्रभावित क्षेत्रमा चैते धान खेती हुँदै आएको छ। चैते धान खेतीको विस्तारका लागि भनेर किसानहरूलाई बिउ बिजन, मलखाद, सिंचाई, बजारीकरण लगायतमा सरकारी अनुदानदेखि प्राविधिक सेवा सुविधा उपलब्ध हुँदै आएको छ। सरकारी अनुदान पाउन थालेपछि चैते धान खेतीमा संलग्न किसानहरूको संख्या समेत वर्षेनी बढ्दै गएको छ। चैते धानले किसानको आय आर्जनमा वृद्धि भएको, खाद्य सुरक्षा बढाएको, बाढ़ी डुबान प्रभावित खेतीयोग्य जमिनमा चैते धान विस्तार भएको सरकारी अधिकारीको भनाइ छ। कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख टेक बहादुर विष्ट।
सरकारको प्रयासले नीतिले कैलालीमा चैते धानले चाहिँ बढावा पाएको छ, क्षेत्र विस्तार भएको छ। यसले यो प्रदेशको बर्खामा धान नलाउने ठाउँको रिकभरी गरेको छ, खाद्य सुरक्षा बढाएको छ, आय आमदानी बढाएको छ।
बर्खे धानको तुलनामा बढी फल्ने चैते धान प्रति हेक्टरमा 50-55 क्विन्टलसम्म धान उत्पादन हुने सरकारी तथ्याङ्क देखिन्छ। चैत्र महिनामा रोपिने चैते धान असारमा पाक्ने गर्दछ। खाद्य सुरक्षाको भर पर्दो अन्न बाली चैते धानको क्षेत्र विस्तार कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हिजो लगनटोल पुर्याइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबार मार्गस्थित तीनधारा पाठशालाबाट शुरू हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमान ढोकाबाट तानेर लगन पुर्याइनेछ। लगनमा माताको मन्दिर दुईपटक घुमाएर मच्छिन्द्र बहालमा ल्याएसँगै आज जात्रा समापन हुनेछ। काठमाण्डुमा सेतो मच्छिन्द्रनाथको रथ जात्रापछि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरू हुने परम्परा रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनु भएको व्यापक भन्सार शुल्कले शेयर बजार र विश्वभरका सरकारहरूलाई चिन्तित बनाएको छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दक्षिण पूर्वी एसियाली देशहरू अमेरिकी करबाट सबैभन्दा बढ़ी प्रभावित भएपछि दृढ़ भएर उभिन आह्वान गर्नुभएको छ। दक्षिण पूर्व एसियाली आर्थिक मन्त्रीहरूले आगामी बिहिबार भन्सार महसुलबारे छलफल गर्न बैठक आयोजना गर्दैछन्। एसियाका धितोपत्र बजारहरू खस्केसँगै युरोपेली धितोपत्र बजार पनि ओह्रालो लाग्न थालेको छ। जर्मनीको धितोपत्र बजारमा हिजो 10% र बेलायतमा 6% संकुचन आएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने विश्वभरिका सामानमा भन्सार दर बढ़ाएपछि त्यसको असर अमेरिका लगायत युरोप र एसियाली धितोपत्र बजारमा पनि देखिएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा तथा विद्युतीय व्यापारको क्षेत्रलाई प्रवर्धन र व्यवस्थित गर्ने भएको छ। प्रविधिको विकाससँगै विद्युतीय व्यापार ई कमर्स नेपालमा दिनानुदिन बढ्दै गइरहेको भन्दै मन्त्रालय विद्युतीय व्यापार नियमन तथा प्रवर्धनमा जुटेको हो। विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्धन गर्न विद्युतीय व्यापार एन कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक पहल थालेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो। यसै सन्दर्भमा सेवा तथा विद्युतीय व्यापार सम्बन्धी 3 दिने कार्यशाला समेत सम्पन्न भएको छ। कार्यशालामा विश्व व्यापार संगठनको सचिवालयबाट आएका विज्ञ स्रोत व्यक्तिहरूले सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, पछिल्लो विकासक्रम, विश्व व्यापार संगठनमा भइरहेको वार्ता तथा प्रगति समेतका विषयहरूमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो। हेटौँडा सिमेन्ट उद्योगले 5 महिनापछि सिमेन्टको उत्पादन शुरू गरेको छ। उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत आपूर्तिसँगै पुनः शुरू भएको उद्योग व्यवस्थापनले जनाएको छ। चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक 8 मेगावाट विद्युत आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीन कुमार कर्णले बताउनुभयो। उद्योगलाई आवश्यक पर्ने 1900 मेट्रिक टन कोइला हाल जगेडामा राखिएको छ। दोस्रो चरणमा करिब 4000 मेट्रिक टन कोइला बोलपत्र प्रक्रिया मार्फत ल्याउने तयारी भइरहेको उद्योगले जनाएको छ। उद्योगले दैनिक 18000 बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल 12000 बोरा मात्र उत्पादन गर्दै आएको छ। सरकारले नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गना तिमिल सिन्हालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ। गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले नाम सिफारिश गर्न ढिलो गरेपछि अर्थ मन्त्रालयले तिमिल सिन्हालाई उक्त जिम्मेवारी प्रदान गरेको हो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ढुङ्गनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नु भएको उहाँको सचिवालयले जनाएको छ। गभर्नर नियुक्ति सिफारिश गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सम्मिलित 3 सदस्य समिति गठन भएको छ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2700 अङ्क भन्दा तल झरेको छ। 2703 अङ्कबाट खुलेको बजार बन्द हुँदा 33.33 अङ्कले घटेर 2670 बिन्दुमा कायम भएको छ। यस दिन कुल 23 कम्पनीको मूल्य बढ्दा 221 कम्पनीको मूल्य घटेको छ। यस दिन बजारको परिसूचक सँगै कारोबार रकम पनि घटेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
हङकङमा बुधबारदेखि शुरू हुने T20 अन्तर्राष्ट्रिय श्रृंखला सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको विदाई भएको छ। सोमबार नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन कुमार सिंह, प्रवक्ता छुप्पी लामा लगायतले टोलीको विदाई गर्नुभयो। नेपालका नवनियुक्त प्रशिक्षक स्टुअर्ट हालसम्म नआइपुगेका कारण यो श्रृंखलामा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षण सम्हाल्ने भएका छन्। उनले पछिल्लो समय नेपाल ए टीम सम्हालेका थिए। अप्रेल 9 देखि 13 हुने श्रृंखलामा नेपाल, हङकङ, कतार र कुवेतले सहभागिता जनाउनेछन्। नेपालले अप्रेल 9 कतारसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। दोस्रो खेल अप्रेल 10 कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रेल 12 हङकङसँग खेल्नेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। रोहित कुमार पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा लोकेश बम, शाहबब आलम, बसिर अहमदले पुनरागमन गरेका छन्। त्यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले लीग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। सोमबार 7 बाटो स्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले 14 शीर्ष डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। वैशाख 20 गतिबाट शुरू हुने प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनशीप 2025-26 सिजनमा सहभागिता जनाउने बताइएको छ। प्रतियोगितामा सहभागी हुन वैशाख 10 गते भित्र टीम दर्ता र 15 गते भित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। फरवार्डर इमन महर्जनको निर्णायक गोलमा श्री कुमार क्लबले शहीद स्मारक बी डिभिजन लीगमा पहिलो जित हासिल गरेको छ। सोमबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा अङ्क तालिकाको पछाडमा रहेको श्री कुमारीले 5 स्थानको बाँसबारी क्लबमाथि 1-0 गोलको झिनो जित हासिल गर्यो। जितसँगै 5 खेलबाट 3 अङ्क जोडेको श्री कुमारी 1 स्थान सुधार गर्दै 13 स्थानमा उक्लियो। श्री कुमारी माथि उक्लिएसँगै 1 खेल कम खेलेको नयाँ बस्ती युवा क्लब 2 अङ्कसहित पुछारमा झरेको छ। लगातार दोस्रो खेल हारेको बाँसबारी 6 अङ्कसहित 5 स्थानमा यथावत रह्यो। पछिल्लो खेलमा बाँसबारीले ब्रिगन्ज युनाइटेड क्लब विरूद्ध 2-1 गोलको हार बेहोरेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी सहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका केही स्थान तथा देशका बाँकी भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.7 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वन डढेलोका कारण सिर्जित वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी डढेलो रोकथाम तथा नियन्त्रण गर्न सम्बद्ध निकायलाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्देशन। मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तयारी। शिक्षकका जायज माग पूरा गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संवादमा आउन आन्दोलनरत शिक्षकलाई आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कमा व्यापक वृद्धि गरेपछि अन्तर्राष्ट्रिय शेयर बजारमा गिरावट। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।